کتنی اس کی مثالیں آپ نے مختلف ڈاکومنٹریز کے اندر دیکھی ہوں گی کہ جانوروں کے اندر بھی اپنی اولاد سے محبت کا جذبہ اس نے قرار دیا. اچھا اب یہ جو انسانوں کے اندر اس نے جذبہ قرار دیا کیوں قرار دیا, اور اس سے دین مبین کے اندر ہم کس انداز میں دیکھ سکتے ہیں, اس کا کیا فائدہ ہو سکتا ہے, چند نکات آپ کی خدمت میں اس حوالے سے عرض ہوں گے, جس میں اولاد کی تربیت کو میں کچھ دیر کے لیے فوکس کرنا چاہتا ہوں. درود بھیجے گا محمد و آل محمد پر. صلی علی محمد و آل محمد وعجل فرجہم. خدا تعالیٰ نے کیوں انسان کی طبیعت کے اندر, فطرت کے اندر اور اس نیچر کے اندر اولاد کی محبت قرار دی؟ بہت ساری وجوہات تھیں. اگر یہ انسان کی نیچر میں نہ ہوتی تو اس کمزور وجود کو جو انسان کو ملتا ہے کوئی کیوں 10-20 سال پالتا؟ اس کمزور سے وجود کو جس کو انسان پال رہا ہوتا ہے اس کے اندر اتنی طاقت نہیں ہوتی اپنے چہرے پہ سے مکھی ہٹا سکے. اس کو ماں باپ اپنی جان خطرے میں ڈال کر, اپنے آرام کو خطرے میں ڈال کر, حتیٰ بعض اوقات اپنی زندگی خطرے میں ڈال کر پال رہے ہوتے ہیں. فائدہ اور نقصان کے کھاتے میں خدا رکھتا تو کیا یہ پالتے اسے؟ اس سے اگر کوئی فائدہ ملنا بھی ہو تو یقینی نہیں ہے. وہ جب یہ بڑا ہوگا 20-25 سال کا, 20-25 سال میں نہیں معلوم حالات کیا ہوں گے, ساتھ دے گا یا نہیں دے گا. فائدہ نفع نقصان کے عنوان سے اگر اس پیرامیٹر کے اوپر اس کو رکھیں, اس اولاد کا کچھ نہیں پتا. یہ بھی پتہ نہیں ہوتا 20 سال زندہ رہے گا, یہ بھی پتہ نہیں ہوتا جب یہ طاقتور ہوگا تو میں زندہ رہوں گا, کچھ نہیں معلوم ہوتا. لیکن انسان اس کو پال رہا ہوتا ہے. کیوں؟ میں نے عرض کیا, اگر یہ انسان کی نیچر میں نہ ہوتا, پروفٹ اور لاس کے اوپر اس کو دیکھ رہا ہوتا تو کوئی کیا نہیں کہنا چاہ رہا, کوئی نہ پالتا, رفی زمانہ تو کچھ نہیں کہہ سکتا. لیکن یہ بات طے شدہ ہے کہ اکثریت نہیں پالتے, پھر انسان کی نسل خطرے میں پڑ جاتی. خدا تعالیٰ نے بچے کی محبت کو ماں کے دل میں, باپ کے دل میں قرار دے دیا ایسے بچے کی جس سے ابھی کوئی فائدہ نہیں ہونا, جو فائدہ ملنا ہے وہ بھی مشکوک ہے. نہ کرتا یہ نسل انسانی خطرے میں تھی. اب یہ جو خدا تعالیٰ نے بچوں کی محبت کو دل میں قرار دیا ہے, یہ صرف اس لحاظ سے قرار نہیں دیا کہ ان کا جسم بڑا ہو اور مثال کے طور پر جب یہ بڑے ہوں گے تو میرے کام آئیں گے, بلکہ خدا تعالیٰ نے اور بھی بہت ساری محبتوں کو اس کے اندر ڈال دیا. مثال کے طور پر ان محبتوں میں سے ایک محبت یہ ہے کہ انسان صرف اس کا فائدہ اپنے لیے نہیں دیکھنا چاہتا, بلکہ چاہتا ہے یہ خود بھی اپنی زندگی کے اندر نفع نقصان کے اندر کامیابی حاصل کرے. انسان صرف اس لیے اولاد کو نہیں پال رہا ہے کہ یہ میرے کام آئے گا, یا مثلا اگر مسلمان ہے, اہل ایمان ہے, تو یہ مجھے جنت میں لے کے جائے گا, بلکہ انسان یہ چاہتا ہے اس کی وجہ سے تو مجھے ثواب ملے, خود یہ بھی کامیابی حاصل کرے, اس کو بھی ساری کامیابیاں ملیں. اور یہ جذبہ اتنا شدید ہے کہ جب خدا متعالی حضرت ابراہیم علیہ السلام سے کہتا ہے کہ انی جاعلک للناس اماما, ہم آپ کو امام قرار دیتے ہیں تمام انسانیت کے لیے, فوراً اگلا سوال جو حضرت ابراہیم نے کہا, فرمایا ومن ذریتی, اے خدا میری نسل میں سے. حضرت ابراہیم علیہ السلام کو جیسے ہی یہ پتا چلا کہ امامت میرے پاس ہے, انسانیت کی امامت میرے پاس ہے, اگلا سوال یہ پوچھا, یہ جو میرا پیغام ہے میری اولاد تک پہنچے گا؟ یہ منصب امامت حاصل کر سکے گی؟ تو ایک طرف سے اولاد کی محبت بھی ریفلیکٹ ہو رہی ہے اس کے اندر کہ حضرت ابراہیم چاہتے ہیں میری اولاد بھی یہ مقام حاصل کرے, دوسری طرف سے البتہ اس میں گہرائی بھی ہے, شاید حضرت ابراہیم خدا متعال سے پوچھنا چاہتے ہیں, خدا یہ جو پیغام تو نے مجھے دیا ہے, ذمہ داری مجھے دی ہے, یہ اگلی نسلوں میں چلے گی یا یہیں پہ ختم ہو جائے گی؟ اپنے پیغام کی بقا بھی چاہتے ہیں. تو حضرت ابراہیم علیہ السلام نے فوراً اپنی ذریت کا تذکرہ کیا. ایک پیمانے پر, ایک لیول پر ہم بھی ایسے ہی ہیں. اگر مجھے دین مبین کی سعادت ملی ہے اہل بیت علیہ السلام کی سعادت نصیب ہوئی ہے، محبت کی سعادت، فوراً جو خواہش میرے دل کے اندر ہے وہ یہ کہ خدایا میری اولاد کو یہ سعادت ملے گی یا نہیں ملے گی. فوراً جو چیز ہمارے اور آپ کے اندر ہے وہ یہ کہ جو محبت میں نے حاصل کی ہے، جس کے ذریعے سے مجھے کمالات نصیب ہونے، آیا یہ محبت میری اولاد کو ملے گی؟ آپ کسی بھی ماں باپ کو اٹھا کے دیکھ لیجئے، اس سے پوچھ لیجئے، اولاد کے لیے اپنے سے بڑھ کر کامیابی چاہتا ہے یا اپنے سے کم چاہتا ہے؟ اپنے سے بڑھ کر چاہتا ہے. اگر دیندار ہے تو یہ کہے گا کہ ہم نے تو شاید زندگی کا کچھ وقت ضائع کیا ہو، ہم نہیں چاہتے ہماری اولاد زندگی کا وقت ضائع کرے. اگر دنیا دار ہے تو وہ کہے گا ہم نے تو کم دنیا حاصل کی ہے، ہم چاہتے ہیں ہماری اولاد زیادہ دنیا حاصل کرے. اگر کوئی طاقتور ہے تو کہے گا مجھے تو کم طاقت ملی تھی، میں تو چاہتا ہوں یہ پوری دنیا کے اوپر حکومت کرے. ہر ایک کی خواہش ہے، اپنی اولاد کو اس سے بڑھ کر دیکھنا چاہتے ہیں. لیکن اب یہاں پر اللہ کے نظام کا ایک اور قانون داخل ہوتا ہے، کیا کائنات میری اور آپ کی خواہش پہ چلے گی؟ بڑی نیک خواہش ہے کہ ہماری اولاد اس محبت کو حاصل کرے جس کو ہم کائنات کی سب سے قیمتی چیز سمجھتے ہیں. یہ ہماری خواہش ہے، اور الحمدللہ رب العالمین اس خواہش کے اندر آپ ہوں یا دوسرے ملکوں میں رہنے والے ہوں، سب شریک ہیں، چونکہ فطری ہے. آپ بھی چاہتے ہیں یہ ہو، سب چاہتے ہیں کہ یہی ہو. لیکن میں نے پھر آپ کے سامنے سوال رکھنا ہے، وہ یہ کہ کیا کائنات میری اور آپ کی خواہش پہ چلے گی؟ تو خدا متعال کا جواب یہ کہ نہیں، کائنات تمہاری خواہش پہ نہیں چلے گی، کائنات ان قوانین پر چلے گی جن پر ہم نے کائنات کو خلق کیا ہے. کائنات تو قوانین پہ چلے گی. چھوٹی سی مثال عرض کرتا ہوں آپ کی خدمت میں، درود بھیجے گا محمد و آل محمد پر، صلی علی محمد و آل محمد وعجل فرج. بھائی کسی نے فرض کر لیجئے آپ سے پانی مانگا اور آپ اسے پانی دینا چاہتے ہیں، اس نے ٹھنڈا پانی مانگا ہے آپ اس کو ٹھنڈا پانی دینا چاہتے ہیں، لیکن جتنا بھی پانی آپ کو مل رہا ہے وہ سارا گرم ہے. یہ کہ آپ کی خواہش اچھی ہے کہ آپ کسی کی مدد کرنا چاہتے ہیں، یہ کہ آپ کی خواہش یہ ہے کہ آپ کسی کا دل خوش کرنا چاہتے ہیں، کیا پانی اس خواہش پہ ٹھنڈا ہو جائے گا؟ نہیں، اس کے اپنے قوانین ہیں. وہ قوانین آئیں گے پانی ٹھنڈا ہوگا، اگر وہ قوانین نہیں آئے محض آپ کی خواہش سے، جو نیک خواہش بھی ہے، کائنات تبدیل نہیں ہوگی. اب ہمارے سامنے ایک سوال آئے گا، وہ یہ کہ میری تو ایک خواہش ہے اور بہت نیک خواہش ہے کہ میری اولاد جو ہے وہ دین کے راستے پر چلے، ان محبتوں کو حاصل کرے جن کے اندر میں کامیابی دیکھ رہا ہوں، کیا یہ خواہش کافی ہوگی؟ تو جواب ہمیں یہ ملے گا کہ نہیں بھائی، یہ خواہش کافی نہیں ہوگی، بلکہ کائنات کو کچھ اصولوں پہ خلق کیا گیا ہے، ان اصولوں کی آپ پابندی کریں گے تو آپ کی خواہش پوری ہو جائے گی. اور خدا نہ کرے نعوذ باللہ تعالی اگر آپ نے خواہش تو بہت شدید دکھائی لیکن پابندی نہیں کی، تو پھر یہ خواہش پوری نہیں ہوگی اور آپ کو خدا نہ کرے نعوذ باللہ تعالی مشکل وقت دیکھنا پڑے گا. اچھا، اب بعض جگہ پر تو میں اور آپ لڑ بھڑ کے زندگی گزار لیتے ہیں، کچھ کمپرومائز بھی کر لیتے ہیں، لیکن اولاد کا معاملہ ایک ایسا معاملہ ہوتا ہے کہ اس میں اگر آپ شروع میں تھوڑی سی اگنورنس دکھا بھی دیں نعوذ باللہ تعالی، یہ معاملہ ختم نہیں ہوتا، اس معاملے نے چلنا ہوتا ہے. تو اس میں اگنورنس کا کوئی فائدہ ہو نہیں سکتا. ایک ہی راستہ ہے، اولاد نے جس قانون کے تحت پرورش پانا ہے وہ آپ کو سمجھ میں آ جائے، وہ آپ کو سمجھ میں آ جائے، اور آپ ان کے تحت اگر بچوں کو پالنا شروع کر دیں، آپ کی بھی زندگی آسان ہے، ان کی بھی زندگی آسان ہے. میں نے آپ کی خدمت میں عرض کیا، خواہش کے اوپر چلنے سے زندگی آسان نہیں ہو پائے گی، مشکل حل نہیں ہوتی. پھر ایک اور مسئلہ بھی ہوتا ہے، بھائی میں نے یہ سوچا ہے کہ مثال کے طور پر اگر میں فلاں کام کروں گا تو یہ اثر ہو جائے گا. جیسے ہمارے یہاں معاشرے کے اندر بہت ساری چیزیں رائج ہو جاتی ہیں، نہیں معلوم ان کی بنیاد کیا رہتی ہے. اگر کوا آ کر گھر پہ بیٹھ گیا اس کا مطلب ہے مہمان آئے گا، صحیح ہے؟ آپ کے ذہن میں یہ رابطہ جڑ گیا ہے، بہت اچھا ہوا کہ رابطہ جڑ گیا ہے، लेकिन क्या आपके जहन में रابطہ जुड़ने से हकीकत भी तब्दील हो जाएगी? नहीं, ऐसा नहीं होगा। आप ख्वाहिश करते रहिए, ख्वाहिश से हकीकत तब्दील नहीं होगी। आप रابطے जोड़ते रहिए, इन रابطوں سے حقیقتیں تبدیل نہیں ہوں گی۔ حقیقتیں کہاں تبدیل ہوں گی؟ جب آپ کو حقیقت کا پتہ چل جائے، آپ حقیقت کے مطابق عمل کر کے دکھا دیں۔ اور میں نے کل آپ کی خدمت میں عرض کیا، اب یہ تھوڑا سا عنوان سے بڑھ کر عرض کروں، اولاد کا مسئلہ نہیں ہے، کائنات کی ہر چیز کا یہی معاملہ ہے۔ آپ کو خوشی کہاں سے ملے گی؟ آپ کے ہاتھ میں نہیں ہے کہ آپ جہاں سے چاہیں گے خوشی لے لیں گے۔ نہیں، خدا تعالیٰ نے خوشی لینے کا بھی قانون بنایا ہوا ہے۔ سکون کہاں سے ملے گا؟ چلیے خوشی میں تو شاید کوئی کہہ دے کہ نہیں بھائی، گناہ سے بھی خوشی ملتی ہے، پھر مسئلہ آتا ہے سکون کا آتا ہے، یہ کہاں سے ہوگا؟ چلیے ممکن ہے کوئی کہہ دے بھائی سکون کا بھی مجھے پتہ چل گیا ہے۔ آخری معاملہ لے لیتا ہوں آپ کا وقت کم بچاتے ہوئے، اخروی کامیابی ہمارے ہاتھ میں ہے، اپنی مرضی سے لے سکتے ہیں؟ اب تو طے شدہ ہے کہ نہیں، البتہ پہلے دو کو بھی نہیں لے سکتے، میں آپ کو گارنٹی سے عرض کر رہا ہوں۔ مصنوعی خوشی شاید مل جائے گی، جس کو سکون دنیا کہہ دے وہ شاید مل جائے گی، لیکن جو خدا فرما رہا ہے کہ سکون میں نے جہاں رکھا ہے وہیں پہ ملے گا، جہاں خوشی رکھی ہے وہیں پہ ملے گی۔ بہترین راستہ کیا ہے؟ قانون سمجھ لیجیے، آپ قانون سمجھ لیجئے، پھر جو آپ کو چاہیے وہ آپ کو مل جائے گا۔ اب میں جلدی سے آپ کا وقت مزید لیے بغیر اس بات کے اوپر چند پوائنٹس عرض کرنے کی کوشش کروں گا، اولاد کی تربیت میں قوانین کیا ہیں، کہ اگر ہم ان قوانین کو استعمال کریں تو ہم کہہ سکیں گے موسٹ پروبیبلی ہم کامیاب ہو سکتے ہیں اولاد کی تربیت میں۔ کیوں میں نے کہا موسٹ پروبیبلی؟ استثناءً، ایکسیپشنلی ایسا ہو سکتا ہے میں پوری کوشش کروں پھر بھی کامیاب نہ ہوں، یہ ہو سکتا ہے۔ یہ کہ خداوند متعال نے ہمارے سامنے قرآن کریم میں حضرت نوح کے فرزند کی مثال رکھی، شاید اس کی ایک حکمت یہی ہے کہ خدا یہ بتانا چاہ رہا ہو کہ تم کچھ بھی کر لو، بعض اوقات مشکلات آئیں گی، تو ہمیں کم از کم یہ جاننا ہوگا عمومی طور پر کیا کریں تو اولاد کی اچھی تربیت کی جا سکتی ہے۔ چند نکات آپ کی خدمت میں عرض کروں گا۔ درود بھیجے گا محمد و آل محمد پر، صلی علی محمد و آل محمد و عجل فرج۔ عزیزان محترم، ایک سادہ سا قانون ہے دنیا کے اندر، اور وہ یہ ہوتا ہے کہ آپ مشین میں کچھ ان پٹ دیتے ہیں اور مشین پھر کچھ آؤٹ پٹ دیتی ہے، اور دنیا میں کوئی اگر ایفیشنٹ مشین ہوئی 100% کارآمد، تو آپ کا جتنا ان پٹ ہوگا اتنا ہی اس کا آؤٹ پٹ ہوگا، اور ایسی مشین شاید نہیں ہے۔ ہمیشہ یہ ہوگا کہ ان پٹ زیادہ ہوگا آؤٹ پٹ کم ہوگا، کوئی دنیا کا قانون یہی ہے۔ اور اگر آپ سے کوئی یہ کہہ دے کہ ان پٹ نہیں ہوگا اور آؤٹ پٹ ہوگا، تو آپ سمجھ جائے گا کہ کوئی فراڈ ہے۔ مثلا کوئی آپ سے کہہ دے کوئی فیول نہیں ڈالنا ہے، مفتے کی بجلی ملتی رہے گی، یہ سب فراڈ ہے، ایسا نہیں ہوگا۔ فزکس کے بھی قوانین کے خلاف ہے، دنیا کے قانون کے خلاف ہے۔ ان پٹ اور آؤٹ پٹ اگر میچ بھی کر گئے، ایفیشنٹ مشین ہوگی جو آج تک نہیں بنی ہے، ان پٹ زیادہ ہوگا آؤٹ پٹ کم ہوگا۔ اولاد کی تربیت بھی ایسے ہی ہے، کوئی یہ توقع نہ کرے میں کچھ نہیں کروں گا بچہ بالکل صحیح ہو جائے گا۔ ہم انسانوں کے اندر ایک خواہش ہے، اور وہ خواہش کیا ہے؟ میں کچھ نہ کروں اور ساری کامیابیاں مجھے مل جائیں۔ خدا نمتال نے اسے پسند نہیں کیا۔ خدا نمتال قرآن کریم میں برے لوگوں کی تعریف یعنی ڈیفینیشن دیتے ہوئے بتاتا ہے، ان کی صفت بیان کرتا ہے اور کہتا ہے یریدون ان یحمدوا بما لم یفعلوا، یہ لوگ چاہتے ہیں ان کی تعریفیں ہوں ایسے کاموں پر جو انہوں نے کیے بھی نہیں ہیں۔ اگر کوئی ایسا کرے خدا تعالیٰ اسے پسند نہیں کرتا، کہتا ہے یہ کیا ہے، کیسا انسان ہے، یہ چاہتا ہے اس کی تعریف ہو ایسے کاموں پر جو اس نے نہیں کیے۔ اچھا، ایک بندے کے اندر اس کو قبول نہیں کرتا، قوم کے اندر قبول کرے گا؟ نہیں, قوموں میں بھی قبول نہیں کرے گا. تو کیا ممکن ہے ایسا؟ ہاں ہوتا ہے بعض اوقات, بعض قومیں چاہتی ہیں ہم وہ قربانیاں نہ دیں جو ہمیں دینی ہے لیکن ہمیں فضیلتیں ملتی رہیں. ایسا کبھی بھی نہیں ہوا. خدا تعالیٰ نے کبھی کسی قوم کے ساتھ ابدی فضیلت کا کوئی اگریمنٹ نہیں کیا. فرماتا جب تک اطاعت گزار رہو گے فضیلتیں ملتی رہیں گی. وَإِنْ عُدْتُمْ عُدْنَا, اور اگر تم پلٹ گئے تو پھر ہم بھی پلٹ جائیں گے. اور میں نے آپ کی خدمت میں شاید کل بھی عرض کیا تھا, ان تتولوا یستبدل قوما غیرکم ثم لا یکونوا امثالکم, اگر تم پلٹ گئے تو خدا متعال تمہاری جگہ کسی اور قوم کو لے کر آئے گا, پھر وہ تمہاری طرح نہیں ہوگی. بنی اسرائیل کو کبھی کہتا ہے فضلنا علی العالمین, تمام عالمین پہ فضیلت دی, قرآن کریم میں تین سطر کے بعد جا کر کہتا ہے ضربت علیہم الذلۃ والمسکنہ, ان کے اوپر ذلت اور حقارت ہم نے لکھ دی ہے, لکھ دی ہے. کیوں تبدیلی آئی؟ جب تک اطاعت گزار رہیں گے, فرما بردار رہیں گے, خدا کے دین کی نصرت کریں گے, ان تنصر اللہ ینصرکم, تم خدا کی نصرت کرو گے خدا تمہاری نصرت کرے گا, نہیں کرو گے پلٹ جاؤ گے ہم بھی پلٹ جائیں گے, بلکہ تمہاری جگہ کسی اور قوم کو لے کر آئیں گے. خدا نمتال بے عمل فضیلتیں کسی کو نہیں دے گا, یہ طے شدہ بات ہے. تو سب سے پہلے تو آپ اور میں اس بات کو ریئلائز کر لیں کہ بھئی اگر اولاد کی تربیت کرنی ہے میں کچھ نہ کروں اولاد کی تربیت خود سے ہو جائے. دنیا میں ایسا کبھی نہیں ہوا, آپ کو کچھ کرنا ہوگا. پہلا تو اصل یہی ہے. اچھا اب یہ جو کچھ کرنا ہے اس میں بعض اوقات ایسا ہوتا ہے کہ ہم کسی ایسی چیز کو جس کا رول تھوڑا سا ہوتا ہے اس کو بہت زیادہ سمجھ لیتے ہیں, جس کا رول واقعا ہوتا ہے اس کو ہم انڈر اسٹیمیٹ کر لیتے ہیں. یہ ہم لوگوں کے شارٹ کٹ ڈھونڈنے کی عادت ہے. میں ایک مثال آپ کی خدمت میں عرض کرتا ہوں, درود بھیجے گا محمد و آل محمد پر, صلی علی محمد و آل محمد وعجل فرجہم. اور دنیا کے نظام میں بعض اوقات یہ شارٹ کٹس چل بھی جاتے ہیں, آخرت میں نہیں چلتے. میں مثال عرض کر رہا تھا آپ کی خدمت میں, جب ہم لوگ پرائمری اسکول سے سیکنڈری اسکول میں گئے تو سیکنڈری اسکول میں پہلی دفعہ بورڈ کا ایگزام ہونے والا تھا. وہ جو بورڈ کا ایگزام ہونے والا تھا وہ پہلا ایگزام کلاس نائنتھ میں آیا تھا. جب کلاس نائنتھ میں پہلا بورڈ کا ایگزام آیا تھا تو سارے اسٹوڈنٹ اس بات سے پریشان تھے کہ اب تک تو جو پیپر چیک کیے تھے وہ اسکول کے ٹیچرز نہیں کیے تھے, تو کچھ معاملات دور اور نزدیک سے حل کر لیے جاتے تھے. اب پہلی دفعہ یہ پیپر بورڈ کے لوگ چیک کریں گے, اب کیا ہوگا؟ تو جناب علی جو سینئرز ہوتے تھے وہ اس سلسلے میں خود بخود کنسلٹنٹ بن جایا کرتے تھے اور بتاتے تھے دیکھو مارجن ایسے لگانا, ڈیٹ یہاں پہ لگانا, رائٹنگ ایسی رکھنا. اچھا یہ باتیں تو صحیح ہیں, ان باتوں سے مارکس آ جائیں گے؟ کتنے پرسنٹ مارکس ان باتوں سے آئیں گے؟ پاکستان میں عین ممکن ہے کہ 100% انہی سے آ جائیں, چونکہ وہ پڑھنا تو ہے نہیں, اس نے یہی سب کچھ دے کے مارکس دے گا, یہ سب صحیح کر لو مارکس آ جائیں گے. اللہ کے نظام میں کیسا ہو سکے گا؟ نہیں, اللہ کے نظام میں ایسا نہیں ہوگا. جس کی ویلیو 5 مارکس کی ہوگی اس پہ 5.25 بھی نہیں ملیں گے, 5 سے کم ہی ملیں گے. ہم لوگ بعض اوقات یہ سمجھتے ہیں جس کا رول 5 ہے اگر میں کر لوں 95 تو یہی دلا دے گا, باقی کیا نہ کیا مسئلہ نہیں ہے. آپ کہیں گے اور زیادہ واضح. بھائی بالکل واضح سی بات ہے, دعا کا رول زیادہ ہے یا عمل کا رول زیادہ ہے؟ دعا اس وقت ساتھ دے گی جب میں عمل کروں گا. اگر میں عمل نہ کروں, ہاتھ پہ ہاتھ رکھ کے بیٹھا رہوں, دعائیں کرتا رہوں جس کام میں مجھے عمل کرنے کا حکم دیا گیا تھا, وہاں میری دعا سے کیا فائدہ؟ علامہ ذیشان ادر جوادی صاحب علی اللہ مقامہ, ان علماء میں سے جنہوں نے واقعا خدمتیں کی ہیں, علامہ صاحب کی روح پر اور باقی ایسے علماء کی روح پر درود بھیجے گا محمد و آل محمد پر, صلی علی محمد و آل محمد وعجل فرجہم. منسے حجتیہ ایک دفعہ تشریف لائے اور کسی سے بات چیت کی, کوئی طالب علم تھا, اس वो भी मन से उज्जतिया में रह रहा था, तो अल्लामा साहब ने कहा कि बेटा पढ़ो, मेहनत करो, अहले बैत की मजहब की खिदमत जैसे बुजुर्गान नसीहत फरमाते हैं। तो उसने नसीहतें सुनने के बाद कहा आगा साहब दुआ करें अल्लाह तौफीक दे। अल्लामा साहब ने कहा कि बेटा एक ही खुदा तुम्हें इंडिया से उठा के कौम ले आया मदरसे हुज्जतिया में, अब तौफीक और किसे कहते हैं? अब तुम कब कुछ करोगे ये बताओ। जो तौफीक का हिस्सा था वो खुदा ने कर दिया है, तुम्हें इंडिया से उठाकर कौम में पहुंचा दिया, मदरसे हुज्जतिया में पहुंचा दिया, किताबें तुम्हारे नजदीक हैं, उलमा तुम्हारे नजदीक हैं, बीबी का रोजा यहां पर है, अब तौफीक में और क्या चाहिए? अब आखिरी काम क्या चाहिए? तुम कब हिलोगे ये बताओ, तुम भी तो हिलो। अच्छा, क्या इसका मतलब यह कि हम कह रहे हैं दुआ की अहमियत कम है? नहीं, दुआ की अहमियत बहुत ज्यादा है। बाज जगहों के ऊपर ऐसा वक्त आ जाता है जब सिर्फ दुआ ही काम आती है, लेकिन जिस जगह अमल की जगह हो वहां कोई अमल ना करे और कहे दुआ इसकी जगह चले, नहीं ये नहीं होगा। अब मैं आपसे पूछूंगा, तरबियत औलाद अमल की है या दुआ की जगह है? पहले अमल की फिर दुआ की। अब अगर कोई कहे मैं अमल नहीं करूंगा और औलाद की सआदत के लिए दुआएं पढ़ूंगा, इससे मामला हल नहीं होगा। तो सबसे पहले तो ये समझ लीजिए, आपके सामने वाजह है, मैं इसको दोबारा दोहरा रहा हूं, वही कि तरबियत औलाद अमल की जगह है। अमल के साथ दुआ की जगह भी है, सदक़े की जगह भी है, और खुदावंद मुताल ने शायद इसीलिए अकीका मुस्तहब करार दिया कि भाई तुम अमल भी करो और अकीका भी करो। अकीका करोगे तो क्या होगा? तुम्हारी औलाद से खुदा बलाएं दूर करेगा, गोया दुआ हो गई। लेकिन पहले अमल करो। अब सवाल फिर दोबारा इस पर आ गया, अमल में क्या करें? बच्चा सीखेगा किससे? दो तीन कैटेगरी से बच्चा सीखता है। सबसे पहली जगह जहां बच्चा सीखता है वो खानदान है, उसका अपना घर सबसे पहली जगह जहां से बच्चा सीखता है दुनिया में आने के बाद, ये जगह है जनाब उसका अपना घर, यहां से सीखता है। अच्छा, यहां से क्या सीखता है? वो सीखता है जो मां बाप कहते हैं या वो सीखता है जो मां बाप करते हैं? क्योंकि हम इंसान मामूलन ऐसे हैं, कहते कुछ हैं करते कुछ और हैं, या कहते किसी हद तक हैं करते किसी और हद तक हैं। अच्छा, ये जो बच्चा होता है ये किए की सुनता है या करे की सुनता है? ये आपके किए की सुनेगा, कहे की नहीं सुनेगा। अगर मैं दोनों अमल पे कह गया हूं तो शायद इस वजह से मेरे दिमाग पे अमल सवार हुआ हुआ, कहने की नहीं सुनेगा, आपके करने की सुनेगा। अच्छा, मिसाल के हाँ, बहुत वाज़ेह मिसाल है, किसकी आज के दौर में कम से कम अल्हम्दुलिल्लाह रब्बिल आलमीन एक तरक्की हुई है, वो ये कि हम तकरीबन सब, पहले के लोग शायद इस मामले के ऊपर इतनी ज़्यादा तवज्जो नहीं कर पा रहे थे। कम से कम मैं अपने बचपन को देखता हूँ तो लोगों की तवज्जो इतनी ज़्यादा नहीं थी। मसलन मुझे अपने बचपन में बहुत कम कोई बुजुर्ग याद है जिसने मुझे दुआ दी हो खुदा तुम्हें इमाम वक्त के अंसार में से करार दे। लेकिन बेहमदिल्ला रब्बिल आलमीन आज के वालदैन की इस बात पर तवज्जो काफ़ी ज़्यादा हुई भी है, और उनके दिल में ख्वाहिश भी है कि खुदा हमारी औलाद को इमाम के आवान व अंसार में से करार फरमाए। इलाही आमीन। इमाम के नाम पर एक बार फिर दुरूद भेजेगा, मोहम्मद व आल मोहम्मद, अल्लाहुम्मा सल्ल अला मोहम्मद व आल मोहम्मद वअजल। गोया ये एक इंतहाई नेक ख्वाहिश हो गई, इस नेक ख्वाहिश पे बच्चा आवानो अनुसार में पहुंच जाएगा? नहीं, ये दुआ है, इसमें अमल करना पड़ेगा। अच्छा, क्या दुआ ना करें? दूसरी दफा कह रहा हूं, नहीं, दुआ जरूर करें। जैसे अभी आपने थोड़ी देर पहले दुआए कुमैल पढ़ी होगी, तो कोई कहे कि बस अमल अमल है, दुआ की कोई गुंजाइश नहीं? नहीं, खुद खुदा ने फरमाया उदउनी अस्तजिब लकू, दुआ का मकाम अपनी जगह पर है, लेकिन कुछ जगहों के ऊपर खुदा कहता है अमल करो फिर दुआ करो। जैसे अल्लाह के रसूल के पास कोई मिलने आया, उसने अपनी ऊँटनी नहीं बांध दी, मिलने के बाद बाहर आया, उसने कहा ऊँटनी भाग गई, اللہ کے رسول کے پاس آیا, کہنے لگا اے اللہ کے رسول, میں نے آپ کے خدا کے اوپر توکل کیا, آپ سے ملنے آیا تھا, اب آپ کے خدا پہ توکل کیا اور آپ اللہ کے رسول سے ملنے آیا تھا, اب میری اونٹنی کیوں بھانگی؟ اللہ کے رسول نے پوچھا پاؤں میں گرہ لگائی تھی؟ کہنے لگا نہیں. اللہ کے نبی نے فرمایا پہلے گرہ باندھو پھر توکل کرو, پہلے گرہ باندھو پھر توکل کرو, تم کچھ نہ کرو اور کہو میں نے خدا پہ توکل کیا, تم کچھ نہ کرو تربیت اولاد کے لیے اور خدا اس کو آبان و انصار میں سے قرار دے. نہیں یہ وہ جگہ نہیں ہے, آپ کو کچھ کرنا پڑے گا. اچھا جب آپ کچھ کریں گے اور آپ کچھ کہیں گے تو آپ کا کہے کا زیادہ اثر ہوگا یا کیے کا زیادہ اثر؟ اب جس دفعہ میں نے صحیح کہہ دیا نا, آپ کے کیے کا زیادہ اثر ہوگا, کہے کا اتنا اثر نہیں ہوگا. اچھا اب آپ کیا کریں, آپ کیا کریں؟ اب میں وہ ان پٹ آؤٹ پٹ کی بات لاتا ہوں. میں جتنا ان پٹ دوں گا آؤٹ پٹ اس سے زیادہ نکلے گا نہیں. اللہ اس بچے کو کوئی خاص توفیق دے دے, اس کے لیے ہدایت کے کوئی دروازے اس کی طاقت پہ کھول دے, اس کی کسی قربانی کے اوپر کھول دے, یہ علیحدہ معاملہ ہے. ورنہ جتنا میرا ان پٹ ہوگا اس سے زیادہ آؤٹ پٹ نہیں نکلے گا. مثال کے طور پر میں اپنے کام کے لیے کہتا ہوں, اگر میرے اندر اسلام 30% ہوا میں آپ کو 40% دے پاؤں گا؟ نہیں بھائی, جتنا میرے پاس ہے. عربی میں محاورہ کہتے ہیں فاقد الشے لا یعطی, جس کے پاس خود نہیں ہے وہ دوسروں کو کیا دے گا. میرا بچہ آبان و انصار میں سے بنے, تمہیں صرف ایک بات بتاؤ, تم وہی کچھ کر رہے ہو جو آبان و انصار کو کرنا چاہیے؟ تب تو تمہاری دعا میں ذرا دم ہے. اور اگر تم وہ نہیں کر رہے جو آبان و انصار کو کرنا چاہیے تو یہ آؤٹ پٹ ان پٹ سے زیادہ کیسے نکلے گا؟ اگر کوئی مجھ سے کہنا مجھے معلوم یہ کرنا ہے کہ میری اولاد بڑے ہو کر کیا بنے گی, تو میں اس سے کہوں گا تھوڑی دیر کے لیے آئینہ دیکھ لو, ایک ایسا آئینہ جس میں تمہیں چہرے کے علاوہ اپنا باطن بھی نظر آ سکے. اس کے بعد کہنا ہے یہ ان پٹ ہے, کیا آؤٹ پٹ نکلے گا, کیا آؤٹ پٹ نکالنا چاہتے ہو؟ علامہ ہلی نے اپنے بیٹے سے پوچھا تم کیا بننا چاہتے ہو؟ کہا میں آپ کی طرح جید عالم بننا چاہتا ہوں. پر میں تم کہیں نہیں پہنچو گے, تم کچھ نہیں کرو گے. کہنے کا کیوں؟ کہا جب میں نے طے کیا کہ مجھے کیا بننا ہے تو میں نے آئمہ اطہار سلام اللہ علیہ اجمعین کو دیکھا تھا کہ مجھے ان کے راستے پہ چلنا ہے. جب میں نے ان کے راستے کو ٹارگٹ کیا تو میں یہ بناؤں. مجھے تم ٹارگٹ کرو گے تم کہاں پہنچو گے, کہاں پہنچو گے تم؟ اب آپ تصور فرمائیے, یہ میں ہوں جو ان پٹ ہے, یہ آؤٹ پٹ کیا نکلے گا اس کا؟ تو مجھے کچھ نہ کچھ کرنا پڑے گا. مثال کے طور پر آپ مجھ سے کہیں گے کیا کرنا ہے, جو آپ کے دل میں خواہش آتی ہے نا کہ آپ کا بچہ ایسا ہو, آپ اس سے زیادہ کر کے دکھا دیں, اس سے زیادہ کریں. مثال کے طور پر آپ یہ چاہتے ہیں بچہ نمازی پرہیزگار ہو, آپ بن جائیں. ہمارا بچہ حافظ قرآن ہو, جتنا تم حفظ کر سکتے ہو کر لو, باقی اللہ توفیق دے گا وہ پورے قرآن کا حافظ ہو جائے گا. تم نے تو اس کے اوپر 10 منٹ بھی نہیں لگایا اور وہ پوری زندگی لگا دے گا, ان پٹ آؤٹ پٹ کا ڈس بیلنس کیسے کریٹ ہوگا؟ کتنے لوگوں کی خواہش ہے اس بات پہ نہیں معلوم, کس کس سے پوچھتے پھرتے ہیں, ہم چاہتے ہیں ہمارا بچہ عالم بنے, دین کی خدمت کرے. دو کتابیں گھر میں ہیں, آخری کتاب پڑھے ہوئے کتنا عرصہ ہوا ہے, کہ کہاں سے عالم بنے گا؟ تو عزیزان محترم, مجھے تو بہت سادہ سی یہ بات پتہ چلتی ہے, جو میرے اندر نہیں ہے میں اس کی توقع نہیں کر پاؤں گا. ہاں خدا سے دعا کر سکتا ہوں, خدا سے امید لگا سکتا ہوں, شاید اس اولاد کی اپنی کوئی ذاتی محنت آ جائے, ورنہ نہیں ہوگا. بس پہلا قانون میں نے آپ کی خدمت میں عرض کیا, جو آپ کہیں گے اس کا اثر کم ہوگا, जो आप करेंगे उसका असर बहुत ज्यादा होगा। बस आप जो चाहते हैं कि आपकी औलाद हो उसका माहौल, उसकी तरबियत अपने ऊपर नाफिज कर दें। आप चाहते हैं बच्चा सच बोले तो एक छोटा सा काम कर लीजिए, आप उस बच्चे के साथ मजाक में भी झूठ मत बोलें, मजाक में भी झूठ मत बोलें। क्यों? बच्चा आपके सच और मजाक को तशखीस नहीं दे पाएगा। ज्यादा मिसाल के तौर पर अगर कहीं आपने इरशाद फरमा दिया है मैं कल ले जाऊंगा, तो अब कल के घंटे काउंट कर लें और आप ये सोच लें कि आपने लेके जाना है, वरना बच्चा आपकी मजबूरी नहीं देखेगा, बच्चा आपके इस कहे को झूठ समझेगा, उसके बाद उसका असर लेगा। तो एजान मोहतरम, तरबियत औलाद के सिलसिले में सादा सा नुकता मैंने आपकी खिदमत में अर्ज किया। अब इसको थोड़ा सा गहराई में ले जाने की कोशिश करते हैं, टाइम ऐसे कम है, लेकिन थोड़ा सा इसके अंदर एक डेप्थ देने की कोशिश करते हैं। दुरूद भेजेगा मोहम्मद आले मोहम्मद पर, मोहम्मद आले मोहम्मद वाजिल फरज। मुझे भी अल्हम्दुलिल्लाह 10 साल कम अज कम डेली बेसिस पर बच्चों को पढ़ाने का मौका मिला है पाकिस्तान में, और उससे पहले पाकिस्तान से बाहर कुछ जगहों में पढ़ा रहा था, उसके बाद अब पाकिस्तान से बाहर मुख्तलिफ जगहों के ऊपर जाता रहता हूँ, पढ़ाने की कोशिश करता रहता हूँ और कहीं ना कहीं तदरीस से वाबस्ता रहता हूँ। तो मुझे तदरीस और पढ़ाने के सिलसिले में कुछ बातें समझ में आई हैं। उन बातों में से एक बात यह है कि जितने भी बच्चों को आप ये समझ रहे हैं कि ये नहीं समझ पा रहे, शायद आपसे ज्यादा आपको समझ पा रहे हैं बहुत अच्छी तरीके से। मिसाल के तौर पर आपके जहन में है कि ये जो हमने बच्चे को कहा इसको पता नहीं चला हमने क्या किया इसके साथ, आज का दौर ये नहीं हो पाएगा, इसको सब बहुत अच्छी तरह समझ में आ रहा है। ना सिर्फ ये कि समझ में आ रहा है बल्कि आपकी तमाम बातों की इंटरप्रिटेशन भी वो करता चला जा रहा है, और इन इंटरप्रिटेशंस को अपने जमीर के अंदर स्टॉक कर रहा है, जखीरा कर रहा है। अब ये कब आपके सामने जाहिर होगा, खुदा न करे नाउज़ बिल्लाह, अगर ये गलतियां जमा होती रहीं ये उस वक्त फटेगा जब इसके लिए काबिले बर्दाश्त नहीं होगा, ये उस वक्त बस्ट होगा। आपके लिए जो बेहतरीन काम है तरबियत औलाद के सिलसिले में, अज़ान मुहतरम, जितना आपके लिए मुमकिन है आप सच्चाई सिखा पाए, ये आसान तरीन रास्ता है जितना मुमकिन है। अच्छा, अब बदकिस्मती हमारे साथ ये है, मैंने कहा था थोड़ी सी गहराई अर्ज कर दूं, मामूलन हमारे माशरों के अंदर ताल्लुकात और रवाबित में सच्चाई नहीं है, और जब मैं आपसे कह रहा हूं हमारे माशरे के अंदर, तो आप अपने आप को बाहर ना निकालिएगा, आप पक्के पाकिस्तानी हिंदुस्तानी हैं, इस पे मुतमईन रहिएगा। मैं जब दूसरे मुल्कों में नहीं गया था तो मैं समझ रहा था कि जो बाहर बैठे हुए हैं वो पाकिस्तानी और हिंदुस्तानी कल्चर से निकल जाने की बुनियाद पर, पाकिस्तान से निकल जाने की बुनियाद पर, कल्चर से भी निकल गए होंगे, इन्होंने कुछ और चीज़ें सीख ली होंगी। अब मैं आपको बता रहा हूँ बहुत सारे लोग, जाहिर है कि मुझे एहतियात करना है, सब नहीं कहना है, बहुत सारे लोग तारीख के फ्रीजर में फ्रीज हुए हुए हैं, वो जिस तारीख को अपने मुल्क से निकले थे उसी जगह पे फ्रीज हो गए। तो मैंने यूरोप के कुछ मुल्कों में लोगों को 60s में फ्रीजर में बैठे देखा है। अच्छा, इनको मैं क्यों कह रहा हूं फ्रीजर में बैठे देखा है, तो जो पाकिस्तानी है वो कहां पर है, वो फ्रीजर में नहीं रहा है, वो फिर थोड़ा डेवलप हुआ है, ये जिस जगह से निकला था वहीं पर बैठा हुआ है। तो इस बेचारे के साथ बहुत नाइंसाफी हो गई है, इतना भी डेवलप नहीं हुआ जितना इसकी अपनी सोसाइटी डेवलप हुई है, और यहां से असर इसलिए डर से नहीं लिया था कि यहां से असर ले लूंगा तो कहीं ऐसा ना मेरी आइडेंटिटी खत्म हो जाएगी। तो आप में से बास के साथ बहुत अजीब व गरीब इशू बन गए हैं, हम लोगों के साथ मुश्किल ये आ रही है हमारे ताल्लुकात में सदाकत कम है। अब यहां पर बहुत एक मुश्किल है मुझे कि सदाकत में, सच्चाई में जो ताल्लुकात में हो, और बद तहजीबी और बेअदबी में क्या फर्क है। मैं जहां कहीं भी कहता हूं ताल्लुकात में सच्चाई लाओ तो सामने वाला कहता है, यानी जो पसंद ना हो उसे मुंह पे कह दे हमें हमें तुम्हें कोई दिलचस्पी नहीं है। भाई सदाकत और सच्चाई कुछ और चीज होती है, बद तहजीबी कुछ और चीज होती है। तो इसका इलाज क्या करें, अगर हमें कोई पसंद नहीं है उसको मिलना पड़ता है फिर क्या करें? तो मैं कहता हूं अपने दिल को इतना साफ कर लो कि तुम्हें छुपाने की जरूरत ही ना पड़े। अगर कोई नहीं पसंद तो अपने आप से सवाल करो इसमें कौन सी ऐसी खराबी है जिसके बराबर मेरे अंदर ना हो। इसकी कोई खराबी मुझे पता चल गई है, मेरी कितनी खराबियों को खुदा जानता है, उसने छुपाया हुआ है। इसकी एक खराबी मुझे पता चली है, अगर लोगों को मेरी सारी खराबियां पता चल गई फिर तो दिल बेहतर हो जाएगा। तो आप अगर आप मैं और आप अपने बच्चों की तरबियत करना चाहते हैं, पूरा मैकेनिज्म मैं आपकी खिदमत में नहीं अर्ज कर पाऊंगा, अगर तरबियत करना चाहते हैं एक सादा सा काम कर लीजिए, अपने ताल्लुकात को सच्चाई की बुनियाद पर ले आए। और इस सच्चाई की बुनियाद पर लाने के लिए दिल के अंदर आपको बहुत तब्दीलियां लानी पड़ेंगी। बहुत सारी चीजों में खालिस इस्लामी फिक्र और दीनी फिक्र की तरफ जाना पड़ेगा, जिसको हम इस्लामी अकायद का निज़ाम कहते हैं। शायद इससे ज़्यादा मैं आपकी खिदमत में ना अर्ज कर सकूँ, लेकिन एक मिसाल ज़रूर अर्ज कर देता हूँ ताकि इस मामले को मैं अपनी तरफ से मुबहम ना कर दूँ। दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद पर, कभी ऐसा होता है मुझे किसी से कोई तवक्को होती है, वो शख्स मेरी तवक्को पूरी ना करे तो मेरे दिल में उसके लिए थोड़ी सी चुभन रह जाती है। अभी तो मेरे दिल में चुभन रह गई है, जब मैं इससे मिलूंगा उस चुभन के असर में मुझे थोड़ी बहुत सख्त इस्तेमाल कर लूं, थोड़ी सी मुनाफिकत दिखानी पड़ेगी। दिल से तो खुश नहीं हूं लेकिन कहूंगा आपको देख के बहुत खुशी हुई, जबकि अंदर अल्लाह जानता है कि स्टीम इंजन चल रहा है शायद। इसको कैसे हल करूं? इसको मैं ऐसे हल करूं कि मैंने इससे एक तवक्को रखी थी जो पूरी नहीं हुई, जिसकी वजह से मुझे गुस्सा बैठा हुआ है। अपने आप से पूछूं मुझे बंदों से तवक्को रखनी चाहिए या खुदा से तवक्को रखनी चाहिए? मैंने इससे तवक्को क्यों रखी थी? अच्छा चलो इसने नहीं दिया, अब जो देने वाला है वो ये है या खुदा है? खुदा देगा, उसका निजाम देगा, ये तो नहीं दे पाएगा, तो इससे कुड़ने की क्या जरूरत है? मैं कहूंगा बिलाखिर साइन तो इसने करना था, जेब से तो इसने निकाल के देना था। अगर खुदा मुझे दिलवाना चाहे तो इसके साइन का मोहताज है? कहीं से भी दिलवा देगा, कहीं से भी करवा देगा, इससे कोड़ने की क्या जरूरत है? अगर इसने सही किया है खुदा इसको जजा देगा, इसने गलत किया है इसका और खुदा का मामला है, मुझे कोड़ने की क्या जरूरत है? आप देखेंगे खुद ब खुद जैसे आप इस काम को करने की कोशिश करेंगे, अंदर से अकीदती निजाम को सही करने की कोशिश करेंगे, खुद ब खुद ये मसाइल हल होते हैं। इंसान के दिल के ऊपर बोझ खत्म होना शुरू हो जाता है, उस हालत में इंसान के ताल्लुकात में सदाकत आती है। और यह मैं आपकी खिदमत में गारंटी से अर्ज कर सकूंगा तजर्बे के साथ, दसियों तजर्बे के साथ, आपको जिंदगी अच्छी गुजारनी है सदाकत पे मबनी हो। और अगर एक ही जान के ऊपर दस बोझ डालने हो तो सदाकत से दूर हो जाए, इतने बोझ पड़ेंगे, इतने बोझ पड़ेंगे इंसान को चल जाएगा, और सदाकत में रहेंगे बोझ हल्के हो जाएंगे, आपकी जिंदगी खुशगवार रहेगी। आप खुद तसव्वुर फरमाइए, मैंने किसी में एक बंदा था वो बहुत कम वक्त के लिए साथ था, तो मैं उसको कुछ बताने की कोशिश कर रहा था, तो उसने मुझे कहा कि हम जहां काम कर रहे होते हैं ना वहां तीन किस्म की पर्सनैलिटीज हमें रखनी होती है। एक वो पर्सनैलिटी रखनी होती है जो अपने बॉसेस के सामने हो, एक वो रखनी होती है जो अपने कोलीग्स के सामने हो, और एक वो रखनी होती है जब अपने सबऑर्डिनेट्स के सामने हो। कहने का हमें तीन इंसान बन के जिंदगी गुजारनी होती है। तो मैंने उससे कहा कि जब तुम तीन इंसान बनते हो तो अपने कुछ फायदे हासिल करना चाहते हो, बॉस से, کولیگ سے، سب آرڈینیٹ سے صرف ایک بات بتانا، تمہارے فائدے ان تین کے ہاتھ میں یا خدا کے ہاتھ میں؟ کیوں ان تینوں کے سامنے منافقت دکھا رہے ہو؟ وہ بنو جو ہو اور وہ بنو جو خدا چاہتا ہے، کیوں اپنی جان کے اوپر مصیبت ڈالے ہوئے ہو؟ اپنے آپ کو کچل رہے بلا وجہ میں؟ تو اگر آپ کو اپنے بچوں کو کامیاب زندگی دلانی ہے، اور اس کامیابی کو میں نے خلاصہ کیا ایک جملے کے اندر کہ وقت کے امام کے کام آ سکیں، تو میں نے آپ کی خدمت میں دو تین باتیں انتہائی مختصر عرض کرنے کی کوشش کی. اس کو اسائنمنٹ کے طور پہ لے لیجئے، کام کرنا شروع کر دیجئے. اور اس سلسلے کی بس ایک اور بات آپ کی خدمت میں عرض کروں گا. عزیزان محترم، سب سے بڑی کامیابی کسی بھی انسان کی، شاید کل بھی میں نے آپ کی خدمت میں عرض کیا تھا، سب سے بڑی کامیابی اپنے اندرونی خرابیوں کا خاتمہ ہے. سب سے بڑی کامیابی ہے. اور اس میں بہت ساری ہماری زندگی کے راز چلیں گے کہ ہم اور آپ جو کچھ ہیں وہ اپنے اندر کا ریفلیکشن ہے. اندر سے خوشبین ہیں، باہر زندگی خوبصورت ہے. اندر سے بدبین ہیں، آپٹیمسٹک نہیں ہیں، باہر زندگی خود بخود بدصورت ہے. جو کچھ ہیں وہ اندر ہیں، اس کو صحیح کر لیں. آپ جیسے اپنے آپ کو اندر سے صحیح کرنے کی کوشش کرتے ہیں، آپ کی زندگی میں خوبیاں آنا شروع ہو جاتی ہیں، آپ اپنی زندگی میں کامیابیوں تک پہنچتے ہیں. آپ جانتے ہیں ان تمام باتوں کو. انشاءاللہ پروردگار اس کام کو میرے اور آپ کے لیے اور آسان فرمائے انشاءاللہ. اس سلسلے میں بس ایک نقطہ اور اضافہ کر لیجئے، آپ اگر اپنے بچوں کو کامیابی تک پہنچانا چاہتے ہیں تو ایک کام اور کر لیجئے، کسی اور کے بچے کی کامیابی کو آسان کر دیجئے. میں نے جو اب تک نسخہ دیکھا ہے دنیا میں کامیابی کا، وہ یہ ہے کہ کامیابی چھیننے یا لینے سے نہیں آتی، کامیابی کچھ دینے سے آتی ہے. جو آپ کو چاہیے وہ کسی چھوٹے لیول پر دوسروں کو دینا شروع کریں، آپ کی کامیابی صحیح ہو جائے گی. مثلا مجھے کامیابی چاہیے، میں چاہتا ہوں خوشیاں حاصل کروں، چھوٹا سا ایک کام کرو، کسی اور کو خوش کرنا شروع کرو. یہ جو خدا ہے اس نے نظام کو دینے والوں کے لیے بنایا ہے، چھیننے والوں کے لیے نہیں بنایا ہے. اچھا کیوں ایسا کیا خدا نے؟ چونکہ وہ خود رزاق تھا، وہ دینے والا تھا، زمین پہ دینے والا دیکھنا چاہتا ہے. اب دینے والے بن جائیے، خدا اپنی خدائی کے ساتھ آپ کا ساتھ دینا شروع کر دیتا. خوشی چاہیے، خوشی دے دو. اپنی اولاد کو کامیاب دیکھنا چاہتے ہو، کسی اور کی اولاد کی کامیابی کے راستے میں مدد دے دو. اور دستیوں قوانین اس طرح سے زندگی میں نافذ ہوئے ہیں جن کو آپ اپنی زندگی میں بہت آسانی سے عمل میں لا سکتے ہیں اور دین اسلام کو آزما سکتے ہیں. دین اسلام کو آزمائیے تاکہ اس پہ آپ کا یقین بڑھ جائے اور آپ کی کامیابیوں کا راستہ کھلنا شروع ہو جائے. یہ جو آخری بات میں نے آپ کی خدمت میں عرض کی، اس کو کہیں اپنے ذہن میں نوٹ کر لیجئے گا کہ جو کچھ آپ کو چاہیے ہے وہ کسی اور کو، اب میں تھوڑا سا اور اضافہ کر دوں، بے لوس دینا شروع کر دیں. ایک دفعہ ہم دینے میں بے لوس نہیں ہیں، احسان جماتے ہیں، دینے میں خود غرضی دکھاتے ہیں، یہ اس سے کوئی فائدہ نہیں ہوگا. بے لوس دینا شروع کریں، زندگی آسان رہے گی. ذرا سا اصل میں میرے ساتھ بہت بڑی مشکل یہ ہے، میں 20 سال سے زیادہ ہو گیا پڑھاتے ہوئے. اگر کوئی میرا اسٹوڈنٹ سر اٹھا کے دوسرے سے بات کرتا ہے تو میں کہیں بھی بیٹھا ہوں مجھے نظر آ جاتا ہے. اگر اسکول میں ہوتا تھا تو اس سے کہتا تھا کہ کرسی موڑ کر پیچھے والی دیوار کو دیکھنا شروع کر دو. میں کوئی سزا نہیں دوں گا. اور میں اس کو یہاں تک کہتا تھا اگر پرنسپل بھی آیا نا میں تمہیں ڈیفینڈ کروں گا، میں میری کلاس خراب مت کرو، میری کلاس خراب مت کرو. یہاں بیٹھے ہو سنو، کم سے کم ثواب تو لے ہی لو. یہاں بیٹھنے کا ثواب ملتا ہے، باتیں کرنے کا ثواب نہیں ملتا، بیٹھنے کا ثواب ملتا ہے. اور جو آخری بات ہے میں آپ کی خدمت میں تیسری دفعہ پھر دوہرا دوں، کہیں ایسا نہ ہو ضائع ہو جائے. بعض باتیں ہم لوگ جلدی میں کہہ دیتے ہیں، ضائع ہو جاتی ہیں اور ان کی تاثیر بھی کم ہو جاتی ہے और लोग शायद उसको इतनी ज़्यादा अहमियत भी नहीं दे पाते, लेकिन मैं तीसरी दफ़ा इसलिए दोहरा रहा हूँ ताकि शायद आप इसे कबूल फरमाएं, बाद में आपका तजर्बा आपको खुद ब खुद यकीन पर पहुँचा देगा। वो ये है कि जो कुछ आपको चाहिए है वो दूसरों को देना शुरू कर दें, छोटे लेवल पर जो आपके बस में है। मिसाल के तौर पर साफ सी बात अर्ज करूंगा, मुझे मरने से पहले क्या चाहिए? मुझे छोटा मोटा पैसा चाहिए ताकि मुझे दूसरों के सामने हाथ ना फैलाना पड़े, तयशुदा बात है। मैं नहीं चाहता मैं मरने से पहले दूसरों के सामने हाथ फैलाऊं, मुझे हाथ फैलाना बुरा लगता है। तो मुझे चाहिए, मुझे पैसा चाहिए, हाँ इतना चाहिए कि हाथ ना फैलाऊं, तो किसी को हाथ फैलाने से बचाने के बराबर उसको पैसा दे दो, इतना पैसा दे दो कि वो हाथ फैलाने से बच जाए। जैसे ही वो बचेगा तुम्हारे हाथ फैलाने को खुदा संभाल लेगा। मुझे ये चाहिए दे दो। अच्छा दूसरी चीज क्या चाहिए? साफ बिल्कुल मैं अर्ज करूंगा, मुझे मरने से पहले ऐसे लोग चाहिए जो मुझे चाहते हो मेरी खातिर। मरने से पहले अकेले नहीं मरना चाहता, चाहने वालों के दरमियान मरना चाहता हूं। अगर मैं चाहने वालों के दरमियान मरना चाहता हूं तो मुझे क्या करना चाहिए? मुझे चाहिए लोगों को बेलौस मोहब्बत दूं। अगर मैं लोगों को बेलौस मोहब्बत दूंगा खुदा मुझे मोहब्बतें दिलवा देगा। दो बातें हो गई। तीसरी एक और बात भी है, और क्या चाहिए तुम्हें? मुझे चाहिए इतना हो कि लोग बेइज्जती ना करें। अगर दीन के नाम पे बेइज्जती उठानी पड़े हाँ ठीक है, फिर वो कबूल है। अलबत्ता मैंने इतनी आसानी से कह दिया कबूल है, इतनी आसानी से कबूल होता नहीं है, बहुत सख्त काम है। लेकिन अभी थियोरिटिकली ये सोचता हूं, इज्जत चाहिए हाँ थोड़ी बहुत इज्जत चाहिए। बेइज्जती कब कबूल है? अगर दीन की खातिर हो फिर सही है, लेकिन बहुत सख्त है, बहुत सख्त है। नॉर्मल हालात में इज्जत चाहिए, इज्जत चाहिए तो मैं क्या करूं? इज्जत दे दूं। इज्जत देना सीखो, एहतराम देना सीखो, जो चाहिए दे दो। दे दोगे जिसको दोगे वो जानता है, यानी खुदा वो जानता है मैंने कैसे दिया, बढ़ के ही देगा। और एक और कानून का हिस्सा है, बढ़ा के देता है ऐसी जगह से देता है जिसको मैं हिसाब नहीं कर सकता। तीसरी बात, ऐसे वक्त में देता है जब मैं सबसे ज्यादा मोहताज हूं। अगर मैं खुदा को दूं, बंदों को दूंगा फिर हिसाब नहीं है। तो आप कहेंगे फिर किसको देना है? दें बंदों को, बंदों के लिए मत दें, खुदा के लिए दें। तो अगर मैं खुदा के लिए दूंगा तो तीन काम होंगे, जितना मैं दूंगा खुदा बढ़ा के देगा, नंबर दो ऐसी जगह से देगा जिसका मैं हिसाब नहीं कर सकता, नंबर तीन ऐसे वक्त में देगा जब मैं सबसे ज्यादा मोहताज हूंगा। और मजे की बात यह है कि मैंने उस वक्त दिया था जब मैं मोहताज नहीं था, खुदा मुझे उस वक्त देगा जब मैं मोहताज हूंगा। मैंने आसानी में दिया था, खुदा मेरी सख्तियों में भी मेरा साथ देगा। ये खुदा का अजीब कानून। और अगर मैं इसको मसाइब से नजदीक लाऊं तो हम ये करबला से बहुत आसानी से सीख सकते हैं, बहुत आसानी से सीख सकते हैं। भाई आपके सामने है, 1400 साल हो गए, कोई एक साल गुजरा है जब या हुसैन की आवाजें ना उठी हों? साल तो दूर की बात है, कोई एक महीना गुजरा है ऐसा? ये खुदा का निजाम नहीं है? यानी अब तो हम लोग चूंकि आदि हैं बिहम्दुलिल्लाह रब्बिल आलमीन, शहीदो शहदा की मोहब्बत खुदा ने हमारे और हमारे खानदानों के दिलों में उतार दी अल्हम्दुलिल्लाह रब्बिल आलमीन। वरना आप तसव्वुर करें 1400 साल से लोग उसके नाम का कफन ले रहे हैं जिसको खुद कफन नहीं मिला है 1400 साल से। उसके नाम के कफन के लिए मर रहे हैं जिसको खुद कफन नहीं मिला है। लोग अपनी जान खतरे में डाल रहे हैं सैयदुश्शुहदा का नाम बुलंद कर रहे हैं। क्यों ये कर रहे हैं? क्यों ऐसा है? बड़ा अजीब एक वाक्य बयान करते हैं, मैं इसी को मसाइब की सूरत में आपकी खिदमत में अर्ज करूंगा। हमारी एक जानने वाले इस्लामाबाद में हैं, पाकिस्तान आर्मी में हुआ करते थे, आर्मी की तरफ से इराक में डिप्यूट थे एम्बेसी में, तो कहने लगे कि मैं शबाई जुम्मा करबला जाता था ज्यारत करने के लिए सद्दाम हुसैन के ज़माने में। कहने लगे एक दफ़ा मैं करबला गया, करबला गया और वहाँ दोपहर का वक्त था, हरम से बाहर निकल रहा था तो एक पाकिस्तानी औरत मिली बुढ़िया और कहने लगी कि मेरे लिए ख़त लिख दो, मुझे पढ़ना लिखना नहीं आता। तो हमारे जो जानने वाली जिनसे हमारी जान पहचान थी उन्होंने कहा कि मेरे पास कागज़ कलम नहीं है, मैं ख़त नहीं लिख सकता अभी, लेकिन अगर आप कल आओ तो मैं कागज़ कलम लेके आऊँगा। तो यहाँ एक छोटा सा नुक्ता इसके साथ ही अर्ज़ करता चलूँ, बाज़ जगहें ऐसी होती हैं जहाँ आपके और मेरे लिए ज़रूरी होता है कि हम अपनी निशानियों को भुलाकर सिर्फ इमाम का चाहने वाला बन जाए। अपनी निशानियों को उस वक्त याद नहीं रखना चाहिए, मैं कौन हूँ, मैं क्या हूँ, मैं कितने मकाम, ये सब फजूल की बातें होती हैं उन जगहों के ऊपर। ये बहुत अकलमंद थे कि जब ये हरम से निकल रहे थे और किसी ने कहा मेरे लिए ख़त लिख दो तो उसको ये नहीं कहा कि मैं तो फ़लाँ हूँ, मैं तो फ़लाँ हूँ। ये जो तवाज़ो और इनकिसारी है ये दर अहले बैत पर बहुत ज़रूरी है। कहा कि कल आइए मैं कागज़ कलम लेकर आऊँगा, मैं आपके लिए ख़त लिख दूँगा। उनका ठीक है, कल जनाब लेकर आए कागज़ कलम। उस बूढ़ी औरत ने अपना ख़त लिखवाया तो ख़ुद बता रहे थे, कहने के कुछ वो बोलती थी कुछ मैं लिखता था, ख़त हमने पूरा कर लिया। लिफाफा भी लेके आई थी, लिफाफे में डलवाया, एड्रेस लिखवाया, ख़त पोस्ट के लिए तैयार हो गया। उसके बाद कहने के जब उसने ख़त का मज़मून लिखवाया था तो उससे मुझे समझ में आया था कि इनको यहाँ रहते हुए बहुत अरसा हो गया है, करबला में रहते हुए बहुत अरसा हुआ। तो कहने कि मैंने उनसे पूछा कि माँ जी आपको काफ़ी अरसा हो गया यहाँ पे, तो उन्होंने एक मुद्दत बताई जो अब मैं भूल गया हूँ, मुझे अंदाजे से याद है कि 24 साल के करीब बताई थी, 20 साल से ऊपर। तो उन्होंने कहा भाई ये तो बहुत बड़ी मुद्दत है, 24 साल या मसलन 22 साल, तो इसमें क्या आपका भाई कोई बेटा शौहर कोई साथ है? तो उसने कहा कि नहीं मेरा कोई साथ नहीं, मैं अकेले रहती हूँ। तो पूछा कि भैया आप अकेली रहती हैं तो आप सोती कहाँ पर हैं? तो उसने बताया कि मेरे पास कोई पैसा नहीं है कि मैं होटल करूं, तो ये जो हरम का दरवाज़ा बंद करने वाला है मुझे जानता है, जब ये बंद करने लगता है तो मैं दरवाजे के पीछे सो जाती हूँ, खोलने लगता है तो मुझे सुबह को उठा देता है, मैं जाके चली जाती हूँ। तो आपने सारी ज़िंदगी ऐसी गुजारती? हाँ ऐसी गुजारती। तो हमारे बंदे खुदा थे, कहने की अचानक मेरे जहन में आई कि खाती पीती कहाँ से है, एक पैसा इसके पास नहीं है। तो कहने की कि मैंने उससे कहा कि माँ जी बाकी सब तो सही है, खाती पीती कहाँ से हो? उसने एक जुमला कहा, ये जुमला कहे हुए उसको 30 साल से ज़्यादा हो गए, मुझे जुमला सुने हुए शायद 15 साल से ऊपर हो गए, अभी तक ये जुमला मेरे ऊपर असर करता है। तो ये जुमला मैं आपकी खिदमत में अर्ज़ करता हूँ ताकि इसको कभी आप शबे जुम्मा है तन्हाई में थोड़ा सा बैठ जाइएगा, इसको दोहराइएगा, शायद इमाम की मोहब्बत में आप भी आगे बढ़ेंगे। इसने कहा कि ये जो हमारा इमाम है ना, ये खुद भूखा प्यासा मर गया है, अब किसी को भूखा प्यासा मरने नहीं देता है, कोई इसके दरवाजे पर कितना ही गरीब आए न भूखा मरने देता है न प्यासा मरने देता है, ये उसकी भूख और प्यास का खुद से बंदोबस्त कर देता है। तो मैं इमाम का मकतब का छोटा सा शागिर्द होने के नाते इस बीबी से अर्ज करूंगा कि बीबी ये इमाम सिर्फ करबला में भूखा प्यासा नहीं रहने देता, दुनिया में कोई भी इस इमाम का नाम ले रहा हो ये उन सब की भूख और प्यास का ख्याल करता है। तो अगर दुनिया के किसी कोने में कोई बैठा हो और वो भी करबला की तरफ रुख करके कहे अस्सलाम वालेकुम या अब्दुल्ला, कभी ये खुद जवाब देता है, कभी इसका निगहबान अबुल फजल जवाब देता है, ये इस इमाम का लुत्फ व करम है। और क्यों ना होता इसका लुत्फ व करम, ये वो इमाम है जिसको ज़िबा होते उसकी बहनों ने देखा है। अला लअनतुल्लाह अलल कौम अज़्ज़ालिमीन وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّامٌ قَلَمٍ يَنْقَلِبُونَ۔ پروردگارا تجھے واسطہ محمد و آل محمد کا، شب جمعہ خدایا تجھے واسطہ اس شب کا، اس حق قلیل سی عبادت کو اپنی بارگاہ میں قبول فرما۔ اے پاک پروردگار تجھے واسطہ سید الشہداء کا، ان کی اولاد طاہرہ، ان کے اجداد کا واسطہ، اے پاک پروردگار ان کی نورانیت سے ہمارے دلوں کو منور فرما، ہمیں اور ہماری اولاد کو ان کے راستے پر چلنے کی سعادت نصیب فرما۔ خدایا پرچم قرآن و اہل بیت کو دنیا کے کونے کونے تک پہنچانے کی سعادت نصیب فرما۔ اے خدایا تجھے واسطہ محمد و آل محمد کا، ان کے چاہنے والے دنیا میں جہاں کہیں بھی ہیں، ان کی جان مال عزت و آبرو کی حفاظت فرما، بالاخص مقامات مقدسہ کا تحفظ فرما۔ جو مقامات مقدسہ کے تحفظ کے لیے اپنی جانوں کو خطرے میں ڈال رہے ہیں، بالاخص خدایا تجھے واسطہ محمد و آل محمد کا، شام میں بی بی زینب سلام اللہ علیہا کے حرم کی حفاظت فرما، ان کے محافظین کو امن و سکون نصیب فرما، فتح و کامیابی نصیب فرما، ان کے دشمنوں کو نیست و نابود فرما۔ اے پاک پروردگار شب جمعہ تو نے رحمتوں کی شب قرار دی ہے، خدایا تجھے واسطہ محمد و آل محمد کا، ان کے نام کے صدقے میں ہمارے اور ہمارے مرحومین کے تمام گناہ صغیرہ و کبیرہ کی مغفرت فرما، ہمارے مرحومین کو شفاعت اہل بیت سے سرفراز فرما، جنت فردوس میں اہل بیت کی ہمراہی نصیب فرما۔ اے پاک پروردگار دعائیں تیری حجت کے لیے سید و سردار مولا اور آقا امام آخر الزماں کے ظہور میں تعجیل فرما، نسلاً بعد نسلاً ہماری تمام نسلوں کو ان کے چاہنے والوں میں قرار فرما، ہماری زندگیوں کا اختتام ان کی نصرت کی راہ میں شہادت قرار فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم، بجاہ محمد و آلہ الطاہرین۔ ایت اللہ فی الارضین، قال الله تعالى في كتابه الكريم، بسم الله الرحمن الرحيم، ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين۔ ایک بار پھر درود بھیجیں محمد و آل محمد پر، اللهم محمد و آل محمد۔ اس آڈینس میں ایسا لگ رہا ہے جیسے سب ناراض ناراض بیٹھے، یہ ادھر بیٹھے ادھر ناراض، اللہ بہتر کرے گا۔ دو تین پوائنٹس میں اسلام کے بارے میں کہوں گا، اپنی زندگی کے بارے میں کہوں گا، اور اس کے بعد جو آپ کو کوشچن کریں گے اس کا جواب دیں گے انشاءاللہ۔ ایک بار پھر درود بھیجیں محمد و آل محمد، اللہم صلی علی محمد۔